आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
सुन्या जीवनमा खुसी ल्यायो। गाल्यो
प्रिय श्रोता मित्र आज पनि यहाँ सबैलाई यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ अनि म आशा गर्दछु आज पनि तपाई सबै तयारीको साथ आइसकिसक्नु भएको छ श्रोता आज हामी बाइबल अध्ययन हितोपदेश 20 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं हामी अझै लामो खण्डमा छौं जुनले हाम्रो सामने सुलेमानको बुद्धिको प्रस्तुत गर्दछ यो विशेष गरेर जवान मानिसलाई निर्दिष्ट गरिएको हो तर वास्तवमा यो हरेक ख्रिस्टियनहरूको निम्ति पनि लागू हुँदछ भन्नु नै पर्ने हो भने अविश्वासीहरूले यी हितोपदेशहरूबाट धेरै कुराहरू सिक्न सक्छन् परमेश्वरको वचनको पढ़ाई र अध्ययनले हरेकको जीवनमाथि विशेष खास प्रभाव पार्नेछ यसले या त तपाईंलाई परमेश्वरतिर ल्याउनेछ वा यसले उहाँबाट तपाईंलाई धपाउनुहुनेछ परमेश्वरको वचनप्रति तपाईंको प्रतिक्रिया तथस्थ हुन सक्दैन यो नै पहिलो पल्ट हो जहाँ मद्यपानको विरूद्धमा चेतावनी छ मित्र मद्यपान अर्थात रक्सी जाँडले धेरै राष्ट्रलाई धेरै व्यापारहरूलाई धेरै घर परिवारलाई धेरै जीवनहरूलाई बर्बाद गरेको छ हितोपदेश 20 अध्यायको एक पदमा भनिएको छ दाक मध्य उपहास गर्ने हो र मदिरा चाहिँ कचिंगल मचाउने हो यी कुराहरूको लतमा रुमलिनेहरू बुद्धिमान हुँदैनन् नयाँ नियममा मध्य चाहिँ नशा दिने कुरा हो भन्ने कुरा लिएर सधैँ नै विवादस्पद कुरा भएको छ यो मेरो दृढ़ विश्वास हो कि प्रभु येशूले गलिलको काना भन्ने शहरमा विवाहमा मताउने नशा गराउने मध्य बनाउनु भएन र जाँड रक्सी खाने ख्रिस्टियन भनौदाहरूले तर्कसंगत गर्न यो तर्कको पेश गर्न चाहन्छन् कि इसरायलको गरम जलवायुमा गर्नुपर्ने काम नै अंगुरको रसलाई मध्य हाल्ने छालाको भाँडामा राख्नु पर्दथ्यो र केही समयमै त्यो नशा दिने मताउने दाग मध्य बन्द थियो हजुर तर कानाको आश्चर्य कर्ममा प्रभु येशूले पानीबाट शुरू गर्नुभयो र केही सेकेण्डमै दाग मध्य तयार भएको थियो यो नशा दिने मताउने अवस्थामा बदलेको थिएन अर्थात मात लगाउने योग्य छेप्पड हुने मौका नै पाएको थिएन अनि हामी सबैले यो कुराको याद गर्नुपर्छ कि कानामा विवाह धार्मिक सेवा थियो र त्यहाँ खमीरसँग गर्नुपर्ने हरेक कुराको निषेध थियो जुनले चाहिँ अंगुरको रसलाई केही घण्टापछि नशा दिने छिप्पड दाग मध्य बनाउँथ्यो अर्को शब्दमा खमीर चाहिँ जाँडमा हालिने मर्चा जस्तै थियो जुनले पकाएको अन्नमा हाल्दाखेरि केही समयपछि नशा लगाउने मादक पदार्थ बन्दछ मित्र खास विषय यो हो कि कानाको विवाह धार्मिक सेवा थियो र त्यहाँ खमीरको कुनै प्रश्नै आएन त्यो बिल्कुल निषेध हुन्थ्यो त्यस्तो अवसरहरूमा यही नै कारण निस्तारको समयमा र प्रभु भोजको स्थापनामा दाग रस नशा गराउने मादक पदार्थ भएको थिएन दाग रसलाई नशा गराउने दाग मध्य बनाउने काम चाहिँ खमीरको हो र खमीर बिल्कुल रोटीमा र हरेक अन्य कुराहरूमा सक्तम निषेध गरिएको थियो रोटी र दाग र खमीर रोटी र दाग रसमा खमीर लगाइन्थ्यो नशा मादक पदार्थ शास्त्रमा निन्दा गरिएको छ यसको निम्ति पद यहाँ छ दाग मध्य उपहास गर्ने हो र मदिरा चाहिँ कचिंगल मचाउने हो यी कुराहरूको लतमा रुमलिनेहरू बुद्धिमान हुँदैनन् अनि दुई पद राजाको क्रोध सिंहको गर्जन जस्तै हुन्छ तिनलाई रिस उठाउनेले आफ्नो जीवन गुमाउँछ ख्रिस्टियनको एक चिन्ह हो उसले झगडा र तनावको लम्काउँदैन धेरै लामो समयसम्म राख्दैन ऊ त्यसबाट हट्दछ आज धेरै ख्रिस्टियनहरू यस कुरामा कमजोर छन् कि तिनीहरू खराबीको बदला खराबी दिन चाहन्छन् यो उचित कुरा होइन त्यसको सट्टामा परमेश्वर कहाँ ती तमाम कुरा सुम्पिदिनुहोस् किनकि परमेश्वरले रोमी 12 19 पदमा भन्नुभयो बदला लिने काम मेरो हो म बदला लिनेछु त्यही आधारमा परमेश्वरले हामीलाई बदला नलिन प्रतिशोध नलिन भन्नुहुन्छ कुनै त्यस्ता मामलाहरूलाई आफ्नै हातहरूमा लिने काम वास्तवमा विश्वासको बाटोबाट पछाडि हटिजानु हो परमेश्वरले हामीले भन्दा अति नै धेरै र असल तरिकाले यसको सम्हाल्न सक्नुहुन्छ परमेश्वरको सन्तानले याद गर्नुपर्छ कि जुन कुरा पाउले फिलिपियन विश्वासीहरूलाई भने फिलिपी 4:5 पदमा तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्। प्रभु नजिकै हुनुहुन्छ। मित्र, झगडादेखि हट्ने काम आदरणीय कुरा हो। ओ, यो कति महत्वपूर्ण छ। अनि चार पदमा लेखिएको छ, अल्छेले बेलामा जोत्दैन, त्यसकारण फसलको बेला त्यसले खोज्छ तर केही फेला पार्दैन। इसरायलसँग सामान्य जलवायु छ, अनि जाडो समय चाहिँ वसन्त ऋतुमा अन्न छर्न वा रोप्नको लागि माटोको जोतेर तयार गर्ने समय हो। अल्छे मानिसले भनेछ कि ओ, अति नै धेरै ठण्डा छ र आगो ताप्दै बस्दछ। उसले भन्दछ कि अलिक न्यानो समय नआइन्जेलसम्म पर्खनेछ। अनि समस्या चाहिँ यो हुनेछ कि जब न्यानो समय आउनेछ, जमिन जोत्नलाई पहिले नै ढिलो भइसकेको हुने थियो, त्यो चाहिँ रोप्ने वा छर्ने समय थियो। मित्र, यहाँ यो पदमा हास्यास्पद कुरा छ। छ पदमा भनिएको छ, धेरै मानिसहरू आफूमा अचूक प्रेम भएको दावी गर्छन्, तर विश्वसनीय मानिस कहीँ पाउन सकिएला। यहाँ विषय हो असलपन। अनि सात पदमा लेखिएको छ, धर्मी मानिस दोषरहित जीवन यापन गर्छ, त्यसको पछि आउने छोरा छोरीहरू धन्यका हुन्। यहाँ विषय चाहिँ इमान्दारिता हो। अनि आठ पद, जब राजा आफ्नो सिंहासनमा न्याय गर्न बस्छन्, तिनले आफ्नो आँखाले सबै खराबी केलाउँछन्। सबै बुराईलाई छानबिन गर्दछ भनेको चाहिँ राज्यले खराबीको सफाई गर्दछ। नौ पदमा भनिएको छ, कसले भन्न सक्छ मैले आफ्नो हृदय शुद्ध राखेको छु, म सफा र पापरहित छु। यहाँ खास शब्दहरू हुन् शुद्ध र सफा। अनि एघार पदमा लेखिएको छ, एउटा बालकलाई पनि उसको गतिविधिबाटै उसको चालचलन ठिक भए नभएको थाहा गर्न सकिन्छ। अनि बाह्र पद, सुन्ने कान र देख्ने आँखा ती दुवै परमप्रभुले नै बनाउनु भएको हो। यहाँ खास विचार तपाईँको दिमागलाई प्रयोग गर्नु हो। परमेश्वरले तपाईँलाई कानहरू दिनुभएको छ र उहाँले तपाईँलाई आँखाहरू दिनुभएको छ। हेर र सुन। मित्र, फाटकबाट रेलको ट्रेक लिकमा भएर पार गर्नु पहिले यो केवल असल सुझाव र सल्लाह मात्र होइन, यो त्यस बेलामा पनि असल सुझाव हो, सल्लाह हो, जब तपाईँ हरेक दिन आफ्नो जीवनको सामना गरिरहनु भएको हुन्छ। यी सबै हितोपदेशका झुण्डहरूमा हामी दुई महान सिद्धान्तहरूको देख्छौ। सर्वप्रथममा पद नौ, यहाँ लेखिएको छ, कसले भन्न सक्छ मैले आफ्नो शुद्ध हृदय राखेको छु, म सफा र पापरहित छु। मित्र, के तपाईँ यो भन्न सक्नुहुन्छ? मलाई यो कुरामा निश्चय छ कि न त तपाईँ न म नै भन्न सक्छु। कुनै पनि मानिस आफ्नै प्रयत्नहरूद्वारा यो दावी गर्न सक्दैनन्। अरू त के, कोक्रोमा बस्ने सानो बच्चाले यो कुराको दावी गर्न सक्दैन। जब साना बच्चाहरू हुँदैनन्, तिनीहरूको रिसको प्रकट गर्दछन्। सर्वप्रथममा मेरी सानी छोरी पापबाट स्वतन्त्र भएको मलाई देखा पर्यो, अर्थात मलाई यस्तो लाग्यो कि मेरो सानी छोरी पापमुक्त छिन्, पापरहित छिन्। त्यसपछि केही समयपछि मैले पत्ता लगाए कि तिनीसँग रिस क्रोध छ। जब भोक लाग्दथ्यो अनुहार रातो भइन्जेलसम्म त के आफ्नो सासुरुक्क हुने गरी रुन्थ्यो। र मैले यो कुराको महसुस गर्नु परेको थियो कि हामी सबै मानिस जस्तै तिनी पनि उही स्तरमा छिन्। मित्र, कुनै पनि मानिसले आफ्नो स्वाभाविक स्थितिमा भन्न सक्दैन मैले मेरो हृदय शुद्ध पारेको छु र म पापबाट शुद्ध छु। अह, प्रभु येशूले भन्नुभयो, साँचो साँचो म तिमीहरूलाई भन्दछु, कोही मानिस नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्यलाई देख्न सक्दैन। प्रभु येशूले धार्मिक मानिसलाई, असल मानिसलाई यो भन्नुभयो, कुनै पनि मानिसले आफैलाई असल, शुद्ध, पवित्र वा सही भन्न सक्दैन जबसम्म उनी उद्धारको निम्ति ख्रिष्टका आउँदैन र ख्रिष्टको धार्मिकतामा पहिराइँदैन। त्यसपछि मात्र उसलाई प्रियमा ग्रहण गरिनेछ। तर त्यहाँ अझै त्यो पुरानो स्वभाव छ र त्यो हामीसँग तबसम्म रहनेछ जबसम्म हामी महिमामा प्रवेश गर्दैनौ। हितोपदेशहरूबाट यो कुराको ध्यान दिनुहोस्। मानिसको असलपन, इमान्दारिता परमेश्वरले आदर गर्नुहुन्छ। शुद्धता केही कुराको योग्य छ। परमेश्वरको सन्तान त्यस तरिकामा हिँड्नु पर्दछ जुनले परमेश्वरको अनुग्रहको सुसमाचारको प्रशंसा गर्दछ। यहाँ असल प्रश्न छ जुन मैले धेरै वर्षसम्म सोधेको छु, यदि तपाईँ ख्रिस्टियन हुनुभएर पनि गिरफ्तार गरिनुभयो भने तपाईँलाई दोष सिद्ध गर्न पर्याप्त प्रमाण हुनेछ? मानिलिऊ तपाईँलाई यो कुराको आरोपमा अदालतको सामने ल्याइयो, यो मानिस क्रिश्चियन हो। के तपाईलाई दोष अपराध सिद्ध गर्ने त्यहाँ पर्याप्त प्रमाण हुनेछ त? वा तपाई छुटकारा पाउन योग्य हुनुहुनेछ? के तिनीहरूले तपाईको जीवनमा हेरेर तपाई एक क्रिश्चियनले जस्तै जीवन जिइरहनु भएको पत्ता लगाउनेछन्? के तिनीहरूले तपाई इमानदारीतामा नहिडेको पाउनेछन्? तिनीहरूले कुनै असलपन वा शुद्धता पवित्रताको निम्ति कुनै इच्छाको पाउँदैनन् कि? यी हितोपदेशहरूमा दोस्रो विचार हो, परमेश्वरले तपाईलाई देख्न आँखा र सुन्न कानहरू दिनुभएको छ, तिनीहरूको प्रयोग गर्नुहोस्। रोक, हेर र सुन, बिना सोच विचार कुनै काम नगर्नुहोस्। तपाईका आँखाहरूको प्रयोग गर्नुहोस्, तपाईका कानहरूको खोल्नुहोस्। परमेश्वरले कमन सेन्स, चेतना, विवेक दिनुभएको छ। तपाईको निम्ति परमेश्वरसँग भएको कुराहरूको सुन्नुहोस्। तपाई आफै स्वयंद्वारा आफैलाई शुद्ध गर्न सक्नुहुन्न, केवल परमेश्वरले मात्र तपाईलाई शुद्ध गर्न सक्नुहुन्छ। परमेश्वरले तपाईलाई उहाँको सामने खड़ा हुन योग्य तुल्याउनुहुनेछ, जुनले तपाईका पापहरूको सम्पूर्ण दोषहरूको हटाउनुहुनेछ र यो संसारमा इमानदारीतामा हिँड्न तपाईलाई योग्य बनाउनेछ। तेह्र पदमा लेखिएको छ, निन्द्रालाई प्रेम नगर जसले तँलाई झन झन दरिद्र तुल्याउँछ, जाग रहेस र तँसँग जगेरा अन्न रहनेछ। हितोपदेशकार भन्छन् काम गर। तपाईँले यादै होला कि उही कुरा पाउलले थिस्लोनियनहरूलाई लेखे। उसले भने, यदि कुनै मानिस काम गर्न चाहदैन भने उसले खाना पनि नखाओस्। ती मानिसहरू प्रभुको आगमनको सम्भावनाको बारेमा अति नै धेरै उत्तेजित थिए, खुशी थिए, प्रफुल्लित थिए र तिनीहरू केवल परमप्रभुको आगमनको मात्र बाटो हेरिरहेका थिए। मित्र, उहाँको बाटो हेर्ने र उहाँको प्रतीक्षा गर्ने कुरा अद्भुत हो, तर त्यसको मतलब होइन कि बसेर आकाशतिर आँखा उठाएर ट्वल्ल परेर हेर्ने कुरा उहाँको निम्ति पर्खने तरिका हो। आहा, परमप्रभुको आगमनको सत्य प्रत्याशा वा आशाले मानिसहरूलाई झन कठोर मेहनत गर्न त विवश पो गराउँछ त। अनि पन्ध्र पदमा भनिएको छ, सुन्छ मानिकहरू प्रशस्त छन्, तर ज्ञानको वचन बोल्ने ओठहरू दुर्लभ रत्न हुन्। आज हामी कुनै महत्वहरूको अर्थ लगाउने कुरा गलत छ। मानिसहरूलाई उससँग भएको भौतिक कुराद्वारा नापिन्दछ, न कि उससँग भएको ज्ञानद्वारा। अनि सत्र पदमा लेखिएको छ, छलद्वारा पाएको भोजन मानिसलाई मिठो लाग्छ, तर त्यसको अन्त्य चाहिँ मुखभरि रोडा हाले सर हुन्छ। कुनै व्यक्तिले सोच्न सक्छ कि आफ्नो छल कपटमा तिनी विजय भए, सफल भए, अनि यो उसको निम्ति मिठो देखाइ पर्दछ शुरूमा। मित्र, कुनै मानिस यसबाट बिना दण्ड उम्कने छैन, परमेश्वरले यसको देख्नुहुनेछ। अनि उन्नाइस पदमा भनेको छ, कुराउटेले गोप्य भरोसामा आघात पुर्याउँछ, त्यसैले धेरै कुरा गर्ने मानिसदेखि परै बस। अनि बीस पद, यदि कसैले आफ्नो बाबु वा आमालाई सराप्छ भने त्यसको बत्ती घोर अन्धकारको बेला निभाइनेछ। यदि तपाईसँग त्यस्तो बाबु र आमा हुनुहुन्छ जसमा तपाई घमण्ड गौरव गर्न सक्नुहुन्छ, तब तिनीहरूको निम्ति गौरव गर्नुहोस्। यदि तपाई तिनीहरूको बारेमा केही असल कुरा भन्न सक्नुहुन्न भने, अनि धेरै मानिसहरूले त्यो गर्न सक्दैनन्, तब केही कुरा पनि नभन्नुहोस्। त्यो नै यो हितोपदेशले भनिरहेको छ। त्यहाँ नै हामीले भूल चुक गरे, नुहा उसको पिता मातिए र हामीले आफ्नो बाबुको नग्नताको खुलस्त गरे, उसले आफ्नो मुख चुपचाप राख्नुपर्ने थियो। त्यहाँ केही खास कुराहरू छन् जुनको अरू मानिसहरूलाई भन्नु हुँदैन। अनि चौबीस पदमा भनिएको छ, चौबीस पदमा, मानिसका कदमहरू परमप्रभुबाट नै निर्देशन गरिएका हुन्छन्, मानिसले आफ्नो बाटो कसरी बुझ्न सक्ला? आफूले यात्रा गर्ने बाटो मरणशील मानिसलाई के थाहा हुन्छ? हामीले यो बाटोको अघि कहिले पनि पार गरेका छैनौं। केवल परमेश्वरको आत्माले मात्र हामीलाई अगुवाई गर्नुहुनेछ। परमेश्वरले मोसालाई भन्नुभयो कि उसलाई अगुवाई गर्नको निम्ति उहाँको उसलाई आवश्यक थियो, अनि तपाईँ र मलाई पनि उहाँको अगुवाईको आवश्यक छ। अनि पच्चीस पदमा भनिएको छ, असवधानीसँग बेहोसियारीसँग केही कुरा अर्पण गरिसकेर पछिबाट मात्र आफ्नो भाकलबारे विचार गर्नु मानिसको लागि पासो हुनेछ। मित्र, तबसम्म तपाईँले भाकल नगर्नुहोस् जबसम्म त्यो गर्न सक्नुहुन्न वा सक्छु भनी तपाईँलाई निश्चय छैन। आम सार्वजनिक रूपमा आफ्नो जीवनलाई परमेश्वरका समर्पण नगर्नुहोस्। जबकि तपाईले यसको बारेमा कहिले अघि सोच्नु भएको छैन, तय गर्नुभएको छैन। परमेश्वरले त्यस प्रकारको भावनात्मक निर्णयको चाहनुहुन्न। यो कुराको याद गरौं।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।